بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ اس کتاب کا پارٹ نمبر 4 ہے. آج ہم کتاب دانش اقبال کے چند پہلو ریکارڈ کر رہے ہیں. اس کتاب کے مصنف طالب حسین سیال ہیں. یہ کتاب آپ کی خدمت میں اسطفیٰ آڈیو لائبریری کی جانب سے پیش کی جا رہی ہے. آئیے سنتے ہیں پارٹ نمبر 4. معاشی استدلال کے ساتھ شیطان اس طرح انسان پر اثر انداز ہوتا ہے. جو لوگ کھاتے ہیں سود نہیں اٹھیں گے وہ روز قیامت، مگر جیسے اٹھتا ہے وہ شخص جسے باولا کر دیا ہو شیطان نے چھو کر. یہ حال اس لیے ہوگا کہ وہ کہتے ہیں کہ آخر تجارت بھی تو سود ہی کی مانند ہے. سورہ بقرہ آیت نمبر 275. شیطان مفلسی سے ڈراتا ہے اور بے حیائی کے کاموں کی ترغیب دیتا ہے. شیطان ڈراتا ہے تمہیں مفلسی سے اور ترغیب دیتا ہے تم کو بے حیائی کے کاموں کی. اگر اللہ وعدہ کرتا ہے تم سے اپنی بخشش اور فضل کا، اور اللہ ہے بڑی وسعت والا اور سب کچھ جاننے والا. سورہ بقرہ سورہ نمبر 2 آیت نمبر 268. قرآن حکیم میں شیاطین الانسی والجن کا اس طرح ذکر کیا گیا ہے، اور اسی طرح بنایا ہم نے ہر نبی کے لیے دشمن، انسانوں اور جنوں کے شیطان القا کرتے ہیں ایک دوسرے پر چکنی چپڑی باتیں فریب دینے کے لیے. سورہ الانعام سورہ نمبر 6 آیت نمبر 112. کچھ افراد شیطانوں کے خصوصی دوست ہوتے ہیں، پرانی زبان میں وہ اولیاء الشیاطین کہلاتے ہیں. اور البتہ شیاطین ڈالتے ہیں دلوں میں اپنے دوستوں کے شکوک و شبہات تاکہ جھگڑا کریں وہ تم سے، لیکن اگر اطاعت قبول کر لی تم نے ان کی تو یقیناً تم بھی مشرک ہو. سورہ الانعام سورہ نمبر 6 آیت نمبر 121. قرآن حکیم میں اس کا بھی ذکر ہے کہ شیاطین جادو بھی سکھاتے ہیں، اور پیچھے لگ گئے ان خرافات کے پڑھتے پڑھاتے تھے شیاطین سلیمان کے عہد حکومت میں. سورہ بقرہ سورہ نمبر 2 آیت نمبر 102. جنگ بدر کے موقع پر اللہ تعالیٰ نے جب مومنین پر سکینہ نازل کیا اور ان کو ثابت قدم رکھا، اس موقع پر ان سے رجس شیطان کو دور کر دیا. اور جب تاری کر رہا تھا وہ تم پر غنودگی تسکین کے لیے اپنی طرف سے، اور نازل کر رہا تھا تم پر آسمان سے پانی تاکہ پاک کر دے تمہیں اس سے، اور دور کر دے تم سے نجاست شیطان کی، اور مضبوط کر دے تمہارے دلوں کو، اور جما دے اس سے تمہارے قدم. سورہ الانفال سورہ نمبر 8 آیت نمبر 11. اللہ تعالیٰ شیطان کو کھلی چھٹی دیتا ہے کہ وہ اپنی تمام تر قوتوں کو جمع کر کے انسانوں کو بہکانے کے لیے کوشاں ہو جائے، لیکن اللہ کے بندوں پر اس کا کوئی زور نہیں چلے گا. ارشاد باری تعالیٰ ہے، بہکا لے جس کو تو اے شیطان بہکا سکتا ہے ان میں سے اپنی دعوت سے، اور چڑھا لا ان پر اپنے سوار اور پیادے، اور شریک بن جا ان کا مال اور اولاد میں، اور وعدے کرتا رہ ان سے، اور نہیں وعدہ کرتا ان سے شیطان مگر جھوٹا. البتہ میرے جو خاص بندے ہیں نہیں ہوگا ان پر کوئی اختیار، اور کافی ہے تیرا رب توکل کے لیے. شیطان غیب کی باتیں سننے کی کوشش کرتا ہے تو شہاب مبین اس کا تعقب کرتا ہے. ارشاد باری تعالیٰ ہے، اور بے شک بنائے ہیں ہم نے آسمان میں بہت سے برج، اور آراستہ کر دیا ہے انہیں دیکھنے والوں کے لیے، اور محفوظ کر دیا ہے ہم نے انہیں ہر شیطان مردود سے، الا یہ کوئی چوری چھپے سننے کی کوشش کرے تب پیچھا کرتا ہے اس کا ایک روشن شعلہ. سورہ الحجر سورہ نمبر 15 آیت نمبر 16-18. قرآن حکیم کی مندرجہ بالا آیات پر غور کرنے سے معلوم ہوتا ہے کہ ابلیس کا تعارف جب ایک شخصیت کی حیثیت سے کرایا گیا ہے تو اس کی اصل بتائی گئی ہے کہ وہ آگ میں سے پیدا کیا گیا تھا، اور اسے اپنی اس اصل پر بہت گھمنڈ تھا. وہ اپنے آپ کو آدم سے بہتر اور اعلیٰ سمجھتا تھا، کیونکہ آگ ہمیشہ اوپر کو اٹھتی ہے لیکن خاک کا رخ نیچے کی طرف ہوتا ہے. ابلیس نے آدم علیہ السلام کو سجدہ نہ کیا کیونکہ وہ آدم کو اپنے سے کم تر سمجھتا تھا. وہ سجدہ آدم کے مسئلے پر اللہ تعالیٰ کے حکم کے سامنے جھکنے کے بجائے اپنی برتری کے دلائل دینے لگا، اور آدم کو سجدہ کرنے سے صاف انکار کر دیا. ابلیس نے اللہ تعالیٰ کے نائب کو بہکانے کے لیے اللہ تعالیٰ سے مہلت اور اجازت مانگی، اور صاف صاف کہہ دیا کہ मैं औलाद आदम को बहकाने के लिए तेरी सीधी राह पर बैठूंगा, उन पर सामने से, दाएं से, बाएं से और पीछे से हमला करूंगा। और साथ ये भी ऐलान कर दिया कि अल्लाह ताला के पैदा किए हुए इंसानों में से अक्सर नाशुक्र गुजार होंगे। अल्लाह ताला भी उसे खुली इजाजत देता है कि वो हजरत इंसान को बहकाने के लिए अपनी तमाम तरकुवतों को मुश्तमा कर ले और अपने तमाम हरबे इस्तेमाल कर ले, फिर भी अल्लाह के बंदे उसके दाम में नहीं आएंगे, उन पर उसे तसर्रुफ और इख्तियार हासिल नहीं होगा। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का मशहूर फरमान है कि शैतान इंसान में खून की तरह दौड़ता है। इस सिलसिले में इमाम गजाली ने अहियाउल उलूम में मुख्तलिफ रिवायात की बुनियाद पर जो बयान किया है उसे नकल किया जाता है। शैतान ने अर्ज किया कि इलाही, उस बंदे को तूने मुझसे अशरफ बनाया, अगर मुझको रियायत न होगी तो मैं कैसे कादिर होऊंगा। हुक्म हुआ कि जो बच्चा आदम के होगा उसके साथ तेरा भी बच्चा होगा। उसने अर्ज किया कि और ज्यादा इनायत हो। हुक्म हुआ कि जैसे खून बदन में चलता है वैसा ही तू उनके रगों पे में जारी होगा और उनके सीनों में अपना घर बना देगा। उसने अर्ज किया और ज्यादा मिले। और वहब बिन अल-वदर कहते हैं कि शैतान एक बार हजरत यहया अलैहि सलाम की खिदमत में आया और कहा कि मैं आपको कुछ नसीहत करना चाहता हूँ। आपने फरमाया कि मुझको तेरी नसीहत की हाजत नहीं, मगर मुझसे बनी आदम का हाल कुछ कह। उसने कहा, हमारे नजदीक उनकी तीन किस्में हैं। एक किस्म जो हम पर बड़े सख्त है, वो लोग हैं कि हम उनके पास जाते हैं और उनको बहका कर अपने काबू में लाते हैं, मगर वो अस्तगफार और तौबा करने लगते हैं। मजाहिब में इबलीस का किरदार इखलाकी नुक्ता नजर से बयान किया गया है। सवाब व अज़ाब मजहब के मौजूआत हैं। इबलीस को इंसान का दुश्मन करार दिया गया है और इंसान को समझाया गया है कि वो इबलीस के जाल से बचे, क्योंकि उसने इंसान के जद्द अमजद को जन्नत से निकलवाया था। अब जो लोग इबलीस के इशारों पर चलेंगे वो नुकसान में रहेंगे और आखिरत में दोजख में जाएंगे, और जो इबलीस के दाम में नहीं आएंगे वो कामयाब रहेंगे और आखिरत में जन्नत में जाएंगे। कई हुकमा और इमरानियात के उल्मा ने इबलीस और बुराई के वजूद को समाजी और मुआशी नुक्ताए हाय नजर से देखा है। वो बुराई और जराइम को समाजी, नफ्सियाती और मुआशी मसला करार देते हैं। उनका ख्याल है कि गुर्बत, बचपन की महरूमियाँ और गलत तरबियत और मुआशरे की ऊंच नीच बुराई को जन्म देती है, इसलिए अगर इन असबाब को खत्म कर दिया जाए तो दुनिया से बुराई का खात्मा हो सकता है। इकबाल इस मसले को समाजी नुक्ता नजर के साथ साथ इसको इखलाकी, मजहबी और फलसफियाना अंदाज में देखते हैं। वो इस्लाम के तनाजुर में इबलीस के किरदार को फलसफियाना और अदबियाना इस रूप में बयान करते हैं। वो इबलीस को तहर्रुक की अलामत करार देते हैं, जिसके तसव्वुर के बगैर ये आलम नामुकम्मल लगता है। फरमाते हैं, मजी अंदर जहां को और जोके के यजदा दारद दारदो शैतान ना दारद। पयाम मशरिक। इकबाल के नजदीक कारगाह हयात की कशमकश इबलीस के दम कदम से है। हक व बातिल में कशमकश तरक्की के लिए नागुजीर है। अगर फिरौन ना होता तो मूसा अलैहि सलाम और उसकी कशमकश का किस्सा ही ना होता। हजरत मूसा अलैहि सलाम को मौजज़ात अता किए गए ताकि वो फिरौन के दरबार में जाएं और कलमतुल हक का ऐलान करें। नमरूद का गुरूर ना होता तो गुलजार इब्राहिम भी बपा ना होता। अबू जहल ऐसे हट धर्म काफिरों का वजूद ना होता तो सहाबा किराम रज़ियल्लाहु अन्हुम किन लोगों के खिलाफ लड़कर बुलंद मकामात पर फायज होते। इबलीस का वजूद तकदीर इलाही की हिकमत में आदम की जहनी और रूहानी नशोनुमा के लिए जरूरी था। इंसान का जन्नत में शजर ममनुआ के करीब जाना दरअसल उसकी जात की पहचान है और उसकी जाती सलाहियतों के बेनकाब होने का सबब साबित हुआ। जब हजरत आदम और हव्वा ने अपनी मर्जी और इख्तियार का इस्तेमाल किया तो कायनात हस्ती में हंगामा मच गया। बकौल डॉक्टर यूसुफ हुसैन, शबिस्तान असल का सुकून इश्क शौक किनारों से गूंज उठा। हुस्न थर्राया, फितरत हैरत इस्तेजाब में डूब गई। तमन्ना ने आगोश हयात में नीम ख्वाबी की हालत में करवट बदली। इबलीस ने इंसान को चैलेंज किया और इस मुबारकत से इंसान अपनी लामहदूद सलाहियतों और इम्कानात से तरक्की से आगाह हुआ और खलीफा खुदा की हैसियत से जमीन पर उतरा। उसने जमीन पर नहायत एतमाद और वसूख से कदम रखा, क्योंकि वो आलिम था। वो कायनात की हर शय को मुतजस्साना और आलिमाना नजर से देखने लगा। फितरत ने उसकी रहनुमाई भी की और मजाहिम भी हुई। तस्खीर फितरत ने उसके जौक को जिला बख्शी और उसकी हिम्मत बढ़ाई। اس طرح انسان اپنے غلطیوں اور تجربات سے سبق سیکھتے سیکھتے آگے بڑھتا گیا، یہاں تک کہ انسان سائنس اور ٹیکنالوجی کی موجودہ حد تک پہنچ گیا ہے۔ اقبال ابلیس کو اس لیے اہمیت دیتے ہیں کہ وہ ثابت قدم اور جرأت رندانہ کا نمائندہ ہے، وہ قوت اور طاقت کی علامت ہے، سوچتا نہیں ہے، کر گزرتا ہے، اور جب ایک بار کچھ کر گزرتا ہے تو اس پر پشیمان نہیں ہوتا بلکہ آگے بڑھتا رہتا ہے۔ فاؤسٹ کا کردار ہو یا جنت گنگشتہ میں ابلیس کی آواز ہو، ہر جگہ شیطان قوت اور عزم و حوصلہ کی علامت نظر آتا ہے، وہ خدا سے مقابل آ جاتا ہے۔ اس نے کہیں بھی اور کبھی بھی خدا کے سامنے اعتراف نہیں کیا کہ مجھ سے غلطی ہو گئی ہے، بلکہ ببانگ دہل کہتا ہے کہ میں تیرے بندوں کو بھٹکاؤں گا اور مجھے اس میں ضرور کامیابی حاصل ہوگی۔ یہ عزم و حوصلہ اور کامیابی کا یقین ابلیسی کردار کا نمایاں وصف ہے۔ وہ وثوق سے کہتا ہے، میرے دست تصرف میں جہان رنگ و بو، کیا زمین، کیا مہرماں، کیا آسمان نو بنوں، کیا امامہ سیاست، کیا کلیسا کے شیوخ، سب کو دیوانہ بنا سکتی ہے میری ایک ہو۔ ارمغان حجاز۔ کئی متکلمین اور اصحاب علم و ادب ابلیس کو اس کی میں کائنات میں اپوزیشن کا رول ادا کرنے والا قرار دیتے ہیں۔ اپوزیشن کا رول بھی ترقی کے لیے ناگزیر ہے۔ خالق کائنات کی حکمت میں ابلیس کا وجود انسان کی آزمائش کے لیے تا قیامت مقرر کر دیا گیا ہے۔ صوفیہ کا ایک گروہ ابلیس کے وجود کو رمز خداوندی سے تعبیر کرتا ہے۔ ان کا خیال ہے کہ ابلیس سچا موحد ہے۔ منصور حلاج نے تخیل کی علامتی زبان میں ابلیس کی توحید پرستی، یکسوئی اور پختگی کردار کو مفصل بیان کیا ہے۔ ان کے خیالات کا خلاصہ یہ ہے، ابلیس بیان کرتا ہے کہ جب خدا نے مجھے آدم کو سجدہ کرنے کا حکم دیا تو میں آدم کو کیوں کا سجدہ کرتا؟ میرا تو مسجود بس ایک ہی ہے، وہی میرا محبوب ہے، میں اس کی محبت اور تعظیم میں کسی کو کیوں شریک کرتا؟ سجدہ تو صرف اسی کو سزاوار ہے۔ جب میرے محبوب نے پوچھا کہ میں نے تمہیں حکم دیا تھا کہ آدم کو سجدہ کرو تو میرے حکم کو کیوں نہیں مانتا؟ میں نے کہا، اے اللہ، تو نے آدم کو اپنی شکل پر پیدا کیا لیکن وہ تو نہیں ہے، میں دھوکہ نہیں کھا سکتا، میری محبت صادق ہے، مجھے تیری مکمل پہچان اور معرفت ہے، اس لیے میں تیرے علاوہ کسی کے سامنے نہیں جھک سکتا۔ اے اللہ، میں یہ بھی جانتا ہوں کہ تو مجھے آزما رہا ہے لیکن میں تیری محبت میں پکا ہوں، میں تیری محبت میں کسی کو شریک نہیں کر سکتا۔ اللہ نے حکم دیا، جاؤ، میں نے تمہیں اپنے دربار سے نکال دیا اور اپنے آپ سے دور کر دیا۔ میں نے کہا، اللہ میاں، جب آپ مجھے اپنے سے دور کر رہے ہیں اور سزا دے رہے ہیں تو کیا سزا دیتے وقت میری طرف دیکھیں گے؟ اللہ نے فرمایا، ہاں۔ میں نے جواب دیا، یہ میری خوش بختی ہے کہ میرا محبوب مجھ پر ستم ڈھا رہا ہے لیکن میری طرف دیکھ تو رہا ہے، اس کا التفات اور اس کی توجہ تو مجھے حاصل ہے، تیری جدائی بھی مجھے محبوب ہے اور تیری سزا بھی میرے لیے انعام ہے۔ میں تیرے فراق میں جلتا رہوں گا لیکن ثابت قدم رہوں گا، تجھے مزید چاہوں گا اور کوشش کرتا رہوں گا کہ میں ہی تم سے محبت کروں اور میرے علاوہ آپ سے کوئی محبت نہ کرے۔ انسان جس کی وجہ سے آپ نے مجھے دور کر دیا ہے، میں کوشش کرتا رہوں گا کہ وہ آپ کی عبادت نہ کرے اور آپ کا قرب حاصل نہ کر سکے۔ مجھے اطمینان ہے کہ جہاں کہیں کوئی انسان بسم اللہ الرحمن الرحیم کہے گا، اس سے پہلے اعوذ باللہ من الشیطان الرجیم بھی کہے گا، میرا اور آپ کا نام ساتھ ساتھ آئیں گے۔ منصور حلاج کہتے ہیں کہ ابلیس وفاداری، غیرت، ثابت قدمی کی علامت ہے اور اسے فراق بھی محبت کی خاطر پسند ہے۔ وہ چاہتا ہے کہ اس کے علاوہ خدا سے کوئی محبت نہ کرے، اسی لیے تو وہ بنی آدم کے خلاف ہے اور ان کو خدا سے دور لے جانے کی کوشش کرتا ہے۔ ابلیس صحیح معنوں میں موحد ہے، بلکہ موحد اعظم ہے۔ منصور حلاج کے ان خیالات سے اختلاف کیا جا سکتا ہے، لیکن ان کے اس خیالات کی ندرت اور اسلوب بیان کی فصاحت قابل داد ہے۔ صوفیہ کرام کے اس قسم کے خیالات کو وہ شخص سمجھ سکتا ہے جو گہرا ادبی ذوق رکھتا ہو اور حقائق کو وحدت کی شکل میں دیکھنے کی استعداد رکھتا ہو۔ کیا خوب کہا تھا ابن عربی نے، جنت کے میوے دوزخ کی آگ سے پکتے ہیں۔ اقبال ابلیس کی فعالیت اور اس کی قوت و سعی کو اجاگر کر کے یہ تعلیم دینا چاہتے ہیں کہ سعی و عمل کے بغیر کوئی مقصد بھی حاصل نہیں ہوتا۔ ابلیس اپنے مقاصد میں اس لیے کامیاب ہوتا ہے کہ وہ خلوص، ہمت और अनथक कोशिश के साथ अपना अमल जारी रखे हुए है। उसकी दास्तान एक जबरदस्त तरमिया है। उसने कवियों, कहार, अजली और अब्दी हस्ती की अथॉरिटी के खिलाफ बगावत की और इस पर साबित कदम रहा और सरशार रहा और पुकार उठा, कर गया सरमस्त मुझको टूट कर मेरा सुबू। अगरचे वो हमेशा के लिए रानदाय दरगाह हो गया, लेकिन उसके किरदार ने इंसानी अख्तियार के लामहदूद दरवाजे खोल दिए और इंसान की अजमत को चार चांद लगा दिए। ये अजमत मकामत और जिद्दोजहद के साथ मशरूत है। जो अशखास जिंदगी की दौड़ धूप से किनारा कशी कर लेते हैं, वो भी इंसानी सलाहियतों का खून करते हैं, क्योंकि इंसान की सलाहियतें अमली जिंदगी के पेचोखम की राहों पर चलकर उजागर होती हैं। इसलिए इब्लीस खुश होकर कहता है, मस्त रखो जिक्रो फिक्र सुजगाही में इसे, पुख्ता तर कर दो मिजाज खानकाही में इसे। अरमगान हिजाज। इकबाल ने कई जगहों पर जोरदार अदबियाना इस्लूब में इशारे किए हैं कि इब्लीस ऐसे इंसानों की तलाश में रहता है जो अज़्म समीम रखते हों और हक की खातिर हर खतरा मोल ले सकते हों। ऐसे इंसानों को शिकस्त देकर या उनसे शिकस्त खाकर वो सच्ची लज्जत हासिल करता है। इकबाल ने अपने तमाम ख्यालात का निचोड़ ये पेश किया है कि इब्लीस के साथ दोस्ती बाइस अज़ाब है, लेकिन उसके साथ रिज़्म आराई बाइस तरक्की और कमाल है। जो इंसान इब्लीसी ताकतों के खिलाफ सही अमल में मसरूफ रहता है, उसकी शख्सियत की तरबियत होती रहती है और वो बुलंद मकामात की तरफ महवे परवाज़ रहता है। इसी तहर्रुक और पैकार में लज्जत और बड़ाई है। फरमाते हैं, बज्म बादेव अस्त आदम रा वबाल, रिज्म बादेव अस्त आदम रा जमाल, वेश रा बर अहरमन बायद जदन, तू हमा ते गा हम संग पसंद, तेज तर शू ताफंद जर्ग तो सख्त, वरना बाशी दर्दोगे ती तेरा वक्त। जावेद नामा। इकबाल के नजदीक दीनी तालीमात और अदबियात आला के तस्वुर इब्लीस में तजाद नहीं है। मजहब में इब्लीस बदी का मौजिद, सरकशी की अलामत और जलालत का दाई है। उसके मानने वाले बहुत हैं। वो खुदा के मुकाबले आता है और खुदा उसको इजाजत देता है कि वो प्यादों से, शह सवारों से लेस होकर मुकाबले के लिए आ जाए और बनी आदम को बहकाए। मजहब ने इब्लीस को इंसान का खुला दुश्मन करार देकर उससे बचने की नसीहत की गई है। इस बालियात में इब्लीस ताकत और अमल की अलामत है। इसमें अज़्म हौसला और साबित कदमी है। इकबाल ने अपने तखय्युल की नुक्ता आफरीनियों से हकीकत हयात की तर्जुमानी करते हुए इब्लीस के वजूद की नागुजीरियत और कायनात में उसके किरदार की अहमियत पर भरपूर बहस की है और कई नए नए गोशे वाकिए हैं। उनकी मजमून आफरीनियों में कई असबाक और रुमूज हैं जिनका महवर अमल पहम है। बिलाशुबा अल्लाह ही रब्बुल आलमीन है और उसकी हिकमत में इंसान के अखलाक़ तरबियत के लिए शैतान का वजूद नागुजीर है। अल्लाह ताला की इस हिकमत की तफसील का मुकम्मल इदराक हमारे फहम से बालातर है। वतुइसु मन तशाउ वतुज़िल्लु मन तशाउ बियदिकल खैर इन्नका अला कुल्लि शैइन क़दीर। सूरह आल इमरान, सूरह नंबर 3, आयत नंबर 26। तर्जुमा, तू जिसको चाहता है इज्जत देता है और जिसको चाहता है जिल्लत देता है, तेरे हाथ में खैर है, बेशक तू हर चीज पर क़ादिर है। इस कुरानी आयत का मफहूम यह है कि अल्लाह ताला ने इज्जत के हुसूल के लिए कवानीन बनाए हैं और हयात कायनात को उसके लिए साजगार बनाया है और इंसान खुद इज्जत हासिल करने की कोशिश करता है। इसी तरह कारे मजिल्लत में गिराने वाले आमाल का जिम्मेदार भी इंसान है। अलबत्ता नेकी वली की तख्लीक, साया और रोशनी और लैल व नहार की पैदाइश में सरासर खैर मुजमिर है, क्योंकि अल्लाह के हाथ में ही खैर है। हवाला जात, नंबर 1 कुरान हकीम, नंबर 2 कुलियात इकबाल फारसी और उर्दू, नंबर 3 मंसूर हल्लाज तवासीन, नंबर 4 इमाम गजाली अहियाउल उलूम, नंबर 5 डॉक्टर यूसुफ हुसैन रूह इकबाल। इकबाल का तसव्वुर अमल और दुआ। सैयद नज़ीर नियाज़ी अपनी किताब बाउनवान इकबाल के हुजूर में 17 मार्च 1938 के दिन की रुईदाद बयान करते हुए लिखते हैं, हज़रत अल्लामा अपनी अलालत पर तबसरा करने लगे। आवारी से इलाज और इलाज से सिलसिला गुफ्तगू दवा की तरफ फिर गया और दवा से दुआ की तरफ। हजरत अल्लामा ने फरमाया, दुआ के बारे में सर सैयद अहमद खान और मिर्जा साहब बानी सिलसिला अहमदिया ने इंतहा कर दी। सैयद अहमद खान पर तो इल्लत और मालूल का ख्याल इस दर्जा गालिब था कि उस वक्त के उलूम तबई के जेरे असर उन्होंने नेचर का जो तसव्वुर कायम किया उसके रूह से ये मुमकिन ही नहीं था कि हवादिस की तरतीब में कोई रद्द बदल हो सके या उनसे वो नतीजा मुतरतिब न हो जिसका बाएतबार इल्लत और मालूल मुतरतिब होना जरूरी है। लिहाजा वो बार बार नेचर का नाम लेते और फिर उसके इसी हद तक कायल हो गए कि उन्होंने समझा कि कायनात के जुमला हवादिस इल्लत व मालूल की कड़ी जंजीर में इस सख्ती से मुंसलिक हैं कि एक के बाद दूसरे का जहूर यकीनी है। अब फर्ज कीजिए हादसा अलिफ रूनुमा है और ये हादसा किसी दूसरे मसलन हादसा बे की इल्लत है तो यह बहैसियत मालूल हादसा बे का जहूर गोया पहले से मुतय्यन हो चुका है लिहाजा हादसा वुकू में आएगा और जरूर आएगा। ये नेचर है और नेचर की कारफरमाई रुक सकती है ना उसे कोई रोक सकता है। नेचर अपना काम करता रहेगा। हवादिस की तरतीब इल्लत व मालूल की पाबंद है और इसमें रद्द बदल नामुमकिन है। ये गोया अम्र रब्बी है। यूं सर सैयद के दिल में ये ख्याल पैदा हुआ कि दुआ से बजुज तस्कीन कल्ब और कुछ हासिल नहीं होता। दूसरी तरफ मिर्जा साहब थे जिनका कहना था कि दुआ से सब कुछ मुमकिन है, आप दुआ करते जाइए जो चाहते हैं हो जाएगा। हालांकि एक बड़ा मसला इस सिलसिले में ये पैदा होता है कि जब किसी हादसे की तौजीह ये समझकर कर दी जाए कि वो नतीजा है कबूलियत दुआ का तो हमारे पास इसका सबूत क्या होगा। ये कैसे मालूम हो कि दुआ की जाती तो ये हादसा पेश ना आता। मोतरिस कह सकता है कि इसे बहर के पेश आना था इसलिए कि हवादिस माकबल उसका रुख उसी जानिब था। लिहाजा फिर वही सवाल सामने आता है कि हवादिस की तरतीब में क्या रद्द बदल मुमकिन है, क्या दुआ इस तरतीब को रोक सकती है। मैंने अर्ज किया क्या हवादिस की कोई तरतीब भी है। इरशाद हुआ इल्लत व मालूल का तकाजा तो यही है कि उनकी तरतीब हो माजी में भी और मुस्तकबिल में भी। हजरत अल्लामा ने फरमाया और जिसके हाथ में सब कुछ है वो हमसे और हमारी दुनिया से बेताल्लुक तो नहीं, हम जो कुछ कहते हैं उसी से कहते हैं। वो कहता है मुझे से दुआ करो मैं तुम्हारी दुआ सुनता हूँ और उसका जवाब देता हूँ। जिंदगी क्या है एक मुसलसल दुआ। दुआ का तसव्वुर खुदा या गैर मरई कुवतों देवी और देवताओं के तसव्वुर से मुंसलिक है। ये बहस पुरानी है कि दुआ इंसान की फितरत और जिबिल्लत में दाखिल है या दुआ का सबब खारजी खतरात व आफात है। दुआ तकवियत कल्ब और शराह सदर है या फरेब नफ्स। दुआ अज़्म हिम्मत की तजदीद और तौसीक है या इंसानी बेबसी एहसास तन्हाई और बेचारगी का मजहर है। क्या सिलसिला उमूर किसी एक बरतर कुवत के ताबे है या कई गैर मरई ताकतें और अवतार वगैरह सिलसिला उमूर को चलाते हैं या उमूर चलाने पर इंसान कुल्ली तौर पर मुख्तार है। क्या खुदा महज एक लामहदूद एनर्जी है, आफाकी ताकुल और कायनाती नज्म का नाम खुदा है या खुदा एक अलीम व बसीर और समी जिंदा जावेद हस्ती है जिसका कायनात से मावरा भी अपना एक तशखुस है। मजहबी कुतुब तारीख आसार और कयास इस तरफ इशारा करते हैं कि अहद कदीम ही से इंसान एक बरतर कुवत और कायनात में या इससे मावरा एक अजीम हस्ती का कायल रहा है। चूंकि फितरत के बारे में भी उसका इल्म बहुत कम था वो मज़ाहिर फितरत में रुबूबियत देखता था इसलिए हजरत इंसान दरख्तों सांपों सितारों चांद और सूरज की परस्तिश करने लगा। इनके अलावा वो कई ख्याली और अफसानवी हस्तियों को भी मानने लगा जो उसके ख्याल के मुताबिक उसको नफा या नुकसान पहुंचाने पर काबिल थीं। इन गैर मरई हस्तियों को वो देवी और देवता के नामों से पुकारता था। कई ताकतवर और गैर मामूली किस्म के इंसानों को भी अवतार का दर्जा दे दिया गया और उनकी परस्तिश भी शुरू हो गई। इंसान की मजाहिर परस्ती बुत परस्ती और अवतार परस्ती की बड़ी वजह यह थी कि इंसान फितरत के कवानीन से वाकिफ नहीं हुआ था। वो अभी तक इस काबिल नहीं हुआ था कि खारजी खतरात और कुदरती आफात से अपने आप को महफूज कर सके इसलिए वो अपनी बेबसी और जहालत के बायस कभी सूरज की परस्तिश करता कभी चांद और सितारों से अपने किस्मत वाबस्ता कर लेता और कभी पत्थर के बुतों के सामने झुकता उनसे अपनी मुरादें मांगता मुख्तलिफ इल्तिजाएं करता कुर्बानी और नजरों न्याज पेश करता। लेकिन उसका ये मतलब नहीं कि कदीम दौर खौफ और डर से इबारत था اور انسان صرف دعاؤں اور التجاؤں پر انحصار کرتا تھا، ہرگز نہیں۔ انسان شروع ہی سے متجسس تھا اور وہ جدوجہد اور پیکار میں لگا رہا۔ وہ وحوش کا مقابلہ کرنے کے لیے مؤثر ہتھیار تیار کرنے لگا، قدرتی آفات اور موسمی سختیوں سے بچاؤ کی تدابیر بھی سوچتا رہا، اور اپنائے جن سے بھی لڑتا رہا، اور استفادہ علم و تجربہ بھی کرتا رہا۔ مذہبی کتب سے پتہ چلتا ہے کہ روئے زمین پر پہلے نائب خدا انسان یعنی حضرت آدم علیہ السلام کو علم دیا گیا۔ وہ معرفت خدا رکھتے تھے اور وہ پہلے پیغمبر تھے۔ یہ حقیقت ہے کہ بت پرستی اور مظاہر پرستی کے دور میں انبیاء علیہ السلام نے توحید کا سبق دیا اور اللہ تعالیٰ کی شان ربوبیت کو واضح کیا۔ قدیم تہذیبوں کے ادوار میں اگرچہ اکثریت شرک اور بت پرستی کی طرف مائل تھی، لیکن چند اہل نظر ان ادوار میں بھی تھے جو ایک خدا یا ایک برتر قوت کے قائل تھے۔ قدیم تہذیبوں کا مطالعہ یہ بتاتا ہے کہ خدا کے بارے میں حکما کے دو مکاتب فکر رہے ہیں، جن حکما کا نظم و ضبط، امن و امان اور سکون و سرور کی طرف زیادہ دھیان تھا۔ انہوں نے خدا کے بارے میں یہ تصور قائم کر لیا کہ خدا کائنات کا ایک آرڈر ہے، کائنات میں جو تنظیم اور ربط و ضبط ہے وہی خدا ہے۔ چونکہ کائنات عقلی لحاظ سے مربوط، منظم اور متوازن ہے، اور کرائے ارض حیات آفرین اور حیات پرور ہے، اس لیے کہا جا سکتا ہے کہ خدا اسی کائنات کے اندر جاری و ساری قوت ہے۔ اس کا خارج میں کوئی شخصی وجود محال ہے، یا بالفاظ دیگر کائنات میں کار فرما قوانین فطرت کا دوسرا نام خدائی طاقت ہے۔ کائنات کا نظام قوانین فطرت میں جکڑا ہوا ہے۔ اس نظام کی منطق اور ترتیب کو دریافت تو کیا جا سکتا ہے، لیکن اس کو بدلا نہیں جا سکتا۔ قدیم یونانی اور ہندی حکمت میں اسی قسم کے تصورات ملتے ہیں۔ ان دونوں فلسفوں میں فرد کے بجائے نظام کو زیادہ اہمیت حاصل تھی۔ ہندو مت میں کامل اور مطلق سکون کی خاطر فرد کو اپنا وجود مٹانا پڑتا ہے۔ قدیم یونانی حکما بھی غیر متغیر اور مثالی سکون کی تلاش میں تھے۔ ہندو حکما اور اہل باطن کے نزدیک دعا اور عبادت کی کوئی اہمیت نہیں، یہ رسومات صرف عوام کی تسلی کے لیے ہیں۔ نجات کا اصل راستہ آخری آتما میں ضم ہونا ہے۔ اسلامی تہذیب نظام اور فرد دونوں کو اہم گردانتی ہے۔ اس تہذیب میں فرد کو انفرادیت اور آزادی حاصل ہے، لیکن وہ ذمہ دار اور مسئول بھی ہے۔ اسلامی تعلیمات کے مطابق خدا اس کائنات کا خالق اور مالک ہے، لیکن اس نے انسان کو بے پناہ طاقت اور صلاحیت بخشی ہے، اور وہ اس دنیا میں اپنا مقام خود بنا سکتا ہے اور اس کائنات کی حالت کو بدل سکتا ہے۔ تمام انبیاء علیہ السلام شخصی خدا کے تصور کے مبلغ تھے۔ واضح بات ہے کہ جب خدا ایک شخصیت ہے، وہ پوری کائنات پر محیط ہے، وہ ذرے ذرے کا علم رکھتا ہے، وہ دیکھتا اور سنتا ہے، تو ایسا خدا اس دنیا سے بے تعلق نہیں ہو سکتا۔ وہ اپنے بندوں کی دعائیں سنتا ہے اور انہیں قبول کرتا ہے۔ یہی وجہ ہے کہ تورات و انجیل، زبور اور قرآن حکیم میں کئی انبیاء علیہ السلام کی دعائیں موجود ہیں۔ علامہ اقبال نے اپنی شاعری اور خطبات میں جا بجا شخصی خدا کے تصور پر اپنے یقین کا اظہار کیا ہے۔ اس لیے اقبال دعا مانگنے اور دعا کے اثرات کے قائل تھے، بلکہ وہ دعا کو جزو ایمان سمجھتے تھے۔ بچپن ہی سے وہ قرآن حکیم کی باقاعدہ تلاوت کرتے تھے، اور نماز جو دعا کی ایک جامع شکل ہے کی اہمیت کے قائل تھے۔ ان کے بھتیجے اعجاز احمد روایت کرتے ہیں، 1922 کی گرمیوں کا ذکر ہے، عدالت عالیہ کی تعطیل میں چچا جان سیال کو اٹھائے ہوئے تھے۔ اس سال کے شروع میں انہیں نقرس کی وجہ سے بہت تکلیف رہی۔ سحر خیزی کے آداب تو چچا جان سے لندن میں بھی نہ چھوٹے تھے۔ تھوڑی دیر بعد وہ بھی بیدار ہو گئے۔ مجھے اپنے انگوٹھے پر لنٹ کی گدی رکھے بیٹھے دیکھا تو اپنے ہاتھ بڑھا کر میرے ہاتھ پر رکھا اور دباتے ہوئے فرمایا، ہر کے خدمت کر او مخدوم شد۔ پھر پوچھا، تمہاری چچی کہاں ہے؟ میں نے کہا، وضو کے لیے غسل خانے گئی ہیں۔ پوچھا، اذان ہو گئی؟ میں نے اس بات میں جواب دیا تو کہا، تم نماز کے لیے نہیں گئے؟ مجھے ندامت سے اعتراف ہے کہ باوجود ان کے ارشاد کے کہ جہاں تک ممکن ہو نماز میں باقاعدہ ہو جاؤ، ان دنوں میری نمازیں گنڈے دار تھیں، کبھی پڑھنی کبھی نہ پڑھی۔ اس غفلت کا اعتراف ان سے کرنے میں تامل ہوا۔ بات ٹالنے کے لیے کہا، جو کچھ کر رہا ہوں یہ بھی تو عبادت ہی ہے۔ انہوں نے فرمایا، نہیں، نماز کو اولیت حاصل ہے، درد میں اب تخفیف ہے، تم اٹھ کر نماز ادا کرو۔ میں نے ارشاد کی تعمیل کی۔ دعا اور عمل کی بحث میں ایک دلچسپ پہلو اس وقت ہمارے سامنے آتا ہے جب ہم یہ دیکھتے ہیں کہ جو جو انسان نے سائنس میں ترقی کی اتنا ہی وہ عمل کا زیادہ قائل ہوتا چلا گیا اور دعا کی اہمیت اس کے ذہن سے گھٹتی چلی گئی. سائنس نے انسان کو اعتماد اور قوت بخشی اور اسے محسوس ہونے لگا کہ وہ کائنات میں ایک فعال عنصر ہے. وہ روئے زمین کا نقشہ بدل سکتا ہے, وہ فضاؤں اور سمندروں پر بھی حکمرانی کر سکتا ہے. سائنس کے نقطہ نظر سے زندگی کا نظام اعمال ہی سے چلتا ہے, اس میں دعا اور کسی خدا سے التجا کرنے سے کچھ فرق نہیں پڑتا. سائنس مادی ذرائع اور طبعی قوانین پر انحصار کرتی ہے. سائنس کے نقطہ نظر سے بارشیں جغرافیائی محل وقوع, جنگلات اور موسمی عوامل پر منحصر ہوتی ہیں. استسقاء کی دعا سے ہم تھل کے علاقے کو چراپونجی نہیں بنا سکتے. دعاؤں اور مناجات کے ذریعے ہم آسٹریلیا کی بارشوں کو صحراؤں اور ریگستانوں میں نہیں لا سکتے. سائنس کے ذریعے انسان فطرت کے رازوں سے واقف ہو گیا ہے اور اسے پتہ چل گیا ہے کہ بارش اور طوفان کے کیا اسباب ہوتے ہیں. اس لیے اب وہ آسمانی بجلی سے نہیں ڈرتا, چاند گرہن اور سورج گرہن سے خوفزدہ نہیں ہوتا. موجودہ سائنس نے عمل کی اہمیت کو زیادہ اجاگر کر دیا ہے, بلکہ میں یوں کہوں گا کہ موجودہ سائنسی علوم نے یہ بات واضح کر دی ہے کہ طبعی قوانین میں کسی قسم کی تبدیلی کی گنجائش نہیں. اس سائنسی انداز فکر کا عمرانی علوم پر بھی اثر پڑا ہے. اس لیے اکثر مفکرین کا خیال ہے کہ مادی اور سماجی حالات کو انسان صرف اپنے عمل سے بدل سکتا ہے. پارٹ نمبر 4 یہاں مکمل ہوتا ہے.